आइटम और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान सातों आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू पात्मा ग्रोसर्स 512 ब्रिस्टल रोड वेस्ट ऑफ मिसिसागा 9058487000 पात्मा ग्रोसर्स सबसे जबरदस्त।
नवंबर नू आ रही है दिवाली, तुसी भी पटाका.com से आओ। बेस्ट क्वालिटी दे पटाके होलसेल प्राइस से ले जाओ। ग्रोसरी स्टोर, कन्वीनियंस स्टोर, कैनेडा दे विच किते भी। अगर तुसी भी पटाकियां दे नाल अपना प्रॉफिट दुगना करना चाहते हो ते आज ही कॉल करो पटाका.com ते 416-828-6008
जो ले गया सो ले गया, जो रह गया सो रह गया। 40 साल पुराना सोडी फर्नीचर सदे के लिए बंद होने जा रहा है। $90 का सिंगल बेड, $100 का डबल बेड, $100 का ये डबल बेड, $249 का बंक बेड, $99 की ये ग्लास कॉफी टेबल, $100 की ये ब्यूटीफुल मॉडर्न कॉफी टेबल, $130 की ये कॉफी टेबल, $120 में टीवी ट्रॉली विद वर्टिकल स्टोरेज, $499 में मॉडर्न क्वीन साइज बेड विद स्टोरेज और स्टैंड बिल्कुल फ्री, $499 में मेड इन मलेशिया डाइनिंग टेबल सेट विद 6 चेयर सॉलिड वुड में, $599 में एक्सटेंडेबल डाइनिंग टेबल विद 6 चेयर, $1199 का हाई एंड लग्जरी सोफा सेट 6 सीटर जिसमें ऑप्शन है प्रिंटेड चेयर की और नॉर्मल चेयर की, $1299 में ये मॉडर्न क्वीन साइज बेडरूम सेट 8 पीस जिसमें है ड्रेसर चेस्ट दो नाइट स्टैंड और विद स्टोरेज, ये सारा का सारा 2 मिलियन प्लस का ब्रांड न्यू फर्नीचर क्लोजिंग सेल डाउन पे है। आज फिर सारे सोडी फर्नीचर ब्रैम्पटन और इनको सपोर्ट करो, इनका साथ दो ताकि सारा फर्नीचर इनका सेल हो सके और आपको फायदा हो सके।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350,
मेरी सेविंग सिर्फ $100
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1775।
क्या चमत्कार किया, मुझे भी गुड़ सिखाओ ना।
कोई बात सादा सी है, हमारे पास 2 गाड़ियां और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773।
पेठा लड्डू बर्फी जलेबी कलाकंद मटके दी कुल्फी जो खावे रह जे दंग।
क्यों आ गया ना मुझ पानी, ता फिर तुसी भी बनाओ अपनिया खुशियां स्वीट महल दे नाल, जो तुहाडे स्वाद अते सेहत दोवां दा ख्याल रखदे ने।
मुंह मिठा करा दे चन वे के खुशियां ने आईयां, के खुशियां ने आईयां, लेना लगियां स्वीट महल ते खरीद लो मिठाइयां, खरीद लो मिठाइयां।
इस दिवाली थोड़ा खाओ पर वधिया खाओ, मिठाइयां दे नाल ना ड्राई फ्रूट्स दे गिफ्ट बॉक्सेस ले जाना ना भूलियो। आज ही पहुंचो स्वीट महल इन रेक्सडेल 416-679-9191।
हैप्पी दिवाली।
ट्रक ड्राइवर भाइयों, अब US और कनाडा में अनलिमिटेड डाटा वीवो टेलीकम्युनिकेशंस के साथ फुल स्पीड नो रुकावट, सफर बिजनेस का हो या शौक का, वर्ल्ड वाइड ई सिम डाटा प्लान के साथ इंटरनेट हमेशा रेडी। ट्रैवल कर रहे हो इंडिया, पाकिस्तान या हज या उमरे के लिए, वीवो टेली के साथ हमेशा रहो ऑनलाइन, दूर दराज इलाका कोई प्रॉब्लम नहीं। घर हो या केबिन, वीवो टेल की हाई स्पीड इंटरनेट चलती है दुनिया के किसी भी कोने में। विजिट करें vivotel.com या कॉल करें 416-243-9836 416-243-9836। कनेक्शन आपका दुनिया के साथ।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जा ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 5196220660 या quicktrucklube.com QTL because we care।
ਬਦਲਦੀ ਹਵਾ ਹੋਵੇ ਜਾਂ ਤਿਉਹਾਰਾਂ ਦਾ ਮੌਸਮ ਹੋਵੇ, ਉਹ ਮੂੰਹ ਮਿੱਠਾ ਤਾਂ ਜੀ ਬਣਦਾ ਹੀ ਹੈ। ਤਾਂ ਇਸ ਵਾਰ ਹਮੇਸ਼ਾ ਦੀ ਤਰ੍ਹਾਂ ਸਮੋਸਾ ਸਵੀਟ ਫੈਕਟਰੀ ਤੇ ਕਰਵਾ ਚੌਥ ਲਈ ਤਾਜ਼ੇ ਖੋਏ ਨਾਲ ਬਣੀਆਂ ਮਠਿਆਈਆਂ ਲੈ ਜਾਓ। ਪੂਜਾ ਦਾ ਸਮਾਨ, ਮੱਠੇ, ਮਠਿਆਈਆਂ ਆਲ ਅੰਡਰ ਵਨ ਰੂਫ। ਸਮੋਸਾ ਐਂਡ ਸਵੀਟ ਫੈਕਟਰੀ ਸਰਵਿੰਗ ਯੂ ਫਰੋਮ 3 ਲੋਕੇਸ਼ਨਸ, ਬ੍ਰੈਮਲੀ ਐਂਡ ਸੈਲਵੁੱਡ ਇਨ ਸਾਈਡ ਚਲੋ ਫ੍ਰੈਸ਼ ਕੋ ਏਅਰਪੋਰਟ ਐਂਡ ਕੰਟਰੀ ਸਾਈਡ ਐਂਡ ਮੇਨ ਲੋਕੇਸ਼ਨ 1850 ਐਲਬਿਨ ਰੋਡ ਇਨ ਓਟੋਬਿਕੋ। ਸਮੋਸਾ ਸਵੀਟ ਫੈਕਟਰੀ ਵਿਸ਼ਿੰਗ ਯੂ ਆਲ ਹੈਪੀ ਕਰਵਾ ਚੌਥ। 416-216-1165।
ਜੀ ਸਾਹਿਬ, ਪ੍ਰੋਗਰਾਮ ਇੱਕ ਤੋਂ ਤੁਸੀਂ ਖੁਸ਼ ਆਮਦੇਦ ਕਹਿਣਾ ਚਾਹਤੀ ਹੂੰ। ਟੂਡੇ ਇਜ਼ ਵੈਨਸਡੇ, ਥਰਸਡੇ, ਫਰਾਈਡੇ ਐਂਡ ਸੈਟਰਡੇ ਸੰਡੇ। ویسڈے کے بعد تھرس ڈے فرائیڈے سیٹرڈے سنڈے، سیٹرڈے سنڈے کو اتنا ریلیف کی، اچھا اتنا ریلیف جب ہم کہتے ہیں تو ہمارے دماغ میں صرف آتا ہے اتنا ریلیف۔ آف کورس دیئر ریلیف ایفرٹس آر ویری گڈ اراؤنڈ دا ورلڈ اینڈ اتنا کینیڈا کے ڈفرنٹ امبریلاز کے تحت، انڈر ون امبریلا اکنا کے تحت دیر آر ڈفرنٹ سیکٹرز جو کام کر رہے ہیں۔ سے کینیڈا میں ظاہر پاکستان میں جب ہوا کرتے تھے، فیملیاں، لوگوں کا گروپ اچھا ہوتا تھا، بچوں کی شادیاں کوئی اتنا مسئلہ نہیں ہوا کرتی ہوتی تھی۔ یہاں پہ بعض اوقات تو اکنا کا میرج گروپ ہے، پھر اکنا کا بعض اوقات ہماری یوتھ کی پرابلمز ہوتی ہیں، تو یوتھ فیل مور کمفرٹیبل ٹاکنگ ٹو پیپل آف دیئر اون چوائس، کیونکہ بعض اوقات اب میرے جیسی ماں جو ماں بھی ہے باپ بھی ہے، وہ کسی پلڑے میں ہی نہیں پورا اترتا، تو پھر بچوں کو ضرورت ہوتی ہے اپنے ساتھ یوتھ کی، جو بگ بردرز کی۔ تو دے ہیو ڈفرنٹ سیکٹرز جس میں اکنا کام کرتا ہے۔ بردر نجم از ود می۔ نجم صاحب جو ہیں اکنا کا جو میڈیا ریلیشنز کا ہے، اس کو اکنا کا ایک بہت بڑا ایونٹ ہے جو آج سے نہیں پچھلے کئی سالوں سے ہوتا چلا جا رہا ہے۔ دس از کالڈ اکنا کنونشن، اور اکنا کنونشن نے اپنی حدوں کو پار کیا، یعنی نارتھ امریکہ نیشنلی، انٹرنیشنلی بھی لوگ آتے ہیں۔ اکنا کینیڈا، پورے کینیڈا میں فعال ہے، پھر اکنا نارتھ امریکہ، امریکہ کینیڈا میں فعال ہے، تو اراؤنڈ دا نارتھ امریکہ سے اس میں پارٹیسپینٹ آتے ہیں۔ آپ بہت سارے پروگراموں کو میں اور آپ اٹینڈ کرتے ہیں، مگر میں آپ کو یہ کہتی ہوں کہ بچوں کو اگر آپ چاہتے ہیں یا میں چاہتی ہوں کہ یہ بچے کل کلا کو میرے لیے آپ کے لیے صدقہ جاریہ بنے۔ مثال کے طور پر میں آپ کو ایک بات، اگین میری بات سے آپ کا اختلاف رکھنا بالکل آپ کا حق ہے، آپ بھی میرے لیے دعا کریں گے، کوئی اور بھی میرے لیے دعا کر دے گا جس دن میں مر جاؤں گی، بٹ دا بیسٹ واٹ ول ہیلپ می از دی صدقہ جاریہ، جو میری اولاد ہے یا جو میں نے اپنے ہاتھ سے بو دیا یا جو میں نے کسی کو دے دیا، یا وہ میرے لیے صدقہ جاریہ ہے۔ تو بچوں کو کوشش کریں کہ پلیز اتنا ماڈرنائز نہ ہوں، انوالو کڈس۔ میں بھی آپ کے ساتھ شامل ہوں، اللہ کرے کہ ہم اپنی اس جستجو میں کامیاب ضرور ہو سکیں۔ نجم صاحب میرے ساتھ ہیں جو کہ کنونشن کے بارے میں بات کریں گے۔ دس از اے ٹو ڈیز کنونشن، پورے نارتھ امریکہ سے گیسٹ آنے ہیں، پورے کینیڈا سے گیسٹ آئیں گے، اینڈ اس میں بے شمار اسکالرز بھی ہوں گے، اس میں بچوں کے لیے بہت ساری ایکٹیویٹیز ہوں گی، اور آف کورس وہ کہتے ہیں صرف لیکچرز ہی ہوں تو چیزیں مشکل ہو جاتی ہیں، فن بھی ہوگا، لیکچرز بھی ہوں گے، سیرت بھی ہوگی، سب کچھ ہوگا ایک جگہ پہ۔ بیوٹیفل نیم، آئی ڈونٹ نو ہو تھاٹ اباؤٹ دس نیم، اینکرڈ ان فیتھ ان شیکن بائی دا ٹائڈز، ٹھیک ہے۔ اور ہر ریلیجن کے بیچ میں، جس کا جو ریلیجن ہے، دیٹ پرسن از اینکرڈ ان ہز فیتھ، مگر بینگ اے مسلم، میرا قرآن اور سنت کے لحاظ سے اینکرڈ ان فیتھ، ان شیکن بائی دا ٹائڈز، کوئی دائیں بائیں کی مشکلیں، پریشانیاں مجھے ہٹا نہیں سکتی۔ برادر نجم از ود می اور وی آر ٹاکنگ اباؤٹ دس ایونٹ ٹیکنگ پلیس 11 اور 12 سیٹرڈے اور سنڈے کو انٹرنیشنل سینٹر میں ہے۔ اس میں پارکنگ، اگر آپ اپنی گاڑی پہ آتے ہیں تو پارکنگ، دیر از نو چارج فار دا پارکنگ، اور اگر آپ ٹرین پہ آتے ہیں جس میں آپ ہیملٹن سے، برینٹفرڈ سے، اوکویل سے آپ ٹرین سے آ سکتے ہیں، ڈاؤن ٹاؤن ٹورنٹو سے، اسکارگرو سے آپ ٹرین پہ آ سکتے ہیں، اور اگر آپ اپنی گاڑی پہ آتے ہیں تو بالکل انٹرنیشنل سینٹر میں بے شمار پارکنگ بھی ہے۔ برادر نجم، السلام علیکم اینڈ ہاؤ آر یو؟ سر السلام علیکم، نجم صاحب آپ میرے ساتھ ہیں؟
جی، میں شمس ہوں، انعام گھر کینیڈا سے۔
او شمس بھائی، کیا حال ہے شمس بھائی؟ ایک سیکنڈ میں آپ چلیں، آپ بات کر لیجئے گا۔ شمس بھائی، آج مجھے پتا چلا تھا کہ یو آر ویری بزی ٹوڈے، سو آپ کل آ رہے ہیں، مگر اللہ تعالیٰ کو میں نے کہا نا، بہت اگین एंकर्ड इन फेथ अनशेकन बाय द टाइड्स। मैं और आप कोई काम नहीं कर सकते। अल्लाह ताला को इस वक्त एयर पे आवाज जाना शम्स साहब की मंजूर थी। दिस इज इनाम घर कनाडा से ये प्रोग्राम करते हैं और हर महीने की 15 तारीख तक आप टिकट्स ले सकते हैं। 15 तारीख के बाद जो क्योंकि हर आपको बताइए जो बैंक्वेट हॉल है उसके लिए लाजमी होता है कि उन्होंने उसके मुताबिक मेन्यू अपने परचेजेस करना होती हैं। तो $20 इसकी टिकट है बट इट इज अ फुल ऑफ फन जिसमें म्यूजिक भी है, जिसमें बेशुमार इनाम भी हैं, जिसमें क्वेश्चंस भी हैं। जी शमसा
जी, बस अर्ज आपसे ये करनी है कि पहले तो बहुत शुक्रिया कि आपने हमें अपनी पार्टनरशिप में लिया। ये आवाज हमारे साथ पार्टनर है इनाम घर कनाडा में और लोगों के लिए ये गुड न्यूज है कि अगर उनको ब्रांड न्यू प्ले स्टेशन 5 हासिल करना है तो उसका एक तरीका ये भी है कि $20 लेके हमारे शो में आ जाए। 31 अक्टूबर को आपको प्ले स्टेशन जीतने का मौका भी मिल सकता है। आप गेम्स खेलेंगे, आप को महसूस करेंगे, बहुत सी इंटरटेनमेंट है, फ्री कोर्स डिनर है उताक बैंकवेट हॉल का और इसके अलावा बम्पर प्राइज में इस दफा हमने प्ले स्टेशन 5 रखी है, इनामात हैं, क्विज है और सबसे बढ़कर जबरदस्त किस्म का एक कॉन्सर्ट लेके आ रहे हैं आपके लिए जिसमें सलमान आरिफ हमारे साथ गाएंगे और आपको महसूस करेंगे।
बहुत शुक्रिया। अपना नंबर दीजिए।
जी मेरा नंबर है 416-710-6777 416-710-6777। अगर आप 10 लोग इकट्ठे होकर टेबल लेते हैं तो उस पर आपका मजीद डिस्काउंट है, अदरवाइज $20 पर हेड।
एक और चीज जो मुझे आपसे शेयर करनी है, टिकट की बुकिंग कब तक है और ये इवेंट किस दिन होगा?
इवेंट है फ्राइडे को शाम 7 बजे शुरू हो जाएगा, 7:30 बजे हमारे एपिटाइजर सर्व होंगे उताक बैंक्वेट हॉल में और 31 अक्टूबर को शो हो रहा है। लेकिन अगर आपको सस्ती टिकट लेनी है तो 15 अक्टूबर से पहले पहले आपको टिकट लेने हैं।
बहुत शुक्रिया 0577। बहुत शुक्रिया शम साहब, आई थैंक यू वेरी मच। और मैंने मेरा ख्याल कल और परसों में भी ये अनाउंस किया था कि हर इंसान का एक ख्वाब होता है और दिस इज इनाम घर इज शम साहब का बेबी है। शम साहब मेरे साथ हैं इस वक्त और शम साहब का बहुत शुक्रिया। इट इज इन पार्टनरशिप विद साज आवाज बिकॉज वी आर लकी टू हैव इन पार्ट एंड इन एसोसिएशन विद हिम। रीजन बींग के हम हर आदमी तक ये पैगाम पहुंचा सकते हैं। जैसा मैंने अभी आपसे कहा ना कि काउंसलेट को चाहिए कि काउंसलेट हमारे मीडिया को इस्तेमाल करे ताकि लोग किसी फ्रॉड का हिस्सा न हो सके। मगर शम साहब का बहुत शुक्रिया कि ही गिव अस अ चांस था कि हर घर तक हम ये पैगाम इनाम घर का पहुंचा सके। बहुत शुक्रिया सर आपका।
आपका बहुत शुक्रिया। थैंक यू वेरी मच।
थैंक यू वेरी मच। इनाम साहब से मैंने, इशम साहब से मैंने इनाम घर से बात कराई। आइए मैं, क्योंकि बहुत खूबसूरत अन इंटरप्टेड प्रोग्राम का मैं एक मुंतजर हूं एंड आई डोंट वांट टू इंटरप्ट दैट प्रोग्राम बट ऑफ कोर्स वी हैव रिस्पांसिबिलिटी ऑफ द स्पॉन्सर्स, क्योंकि अगर ये स्पॉन्सर्स नहीं होंगे तो मैं, आप यकीन कीजिएगा, खुदा की कसम गलत नहीं कहती। टुडे इज 8th, 2nd or 3rd को ना रात का वक्त था एंड आई थॉट, मैं अल्लाह ताला से जब शुक्राना अदा कर रही थी, मुझे वो बड़ी कुरान अल्लाह की सूरत याद आती है। वो कहते हैं ना फिक शिलाफ मेहलत शिताई बस सही फल या बुजुर्बा हाजल भाई अल्लाजी आतामा हूं मिन जूम अमन हूं मिन खौफ। हमें बाजुकात भूख में रोटी देता है, हमें खौफ में अमन देता है, हमें तंगी के साथ आसानी देता है, आसानी के साथ तंगी देता है, ताकि हम अपना जो कॉन्फिडेंस है उसको खत्म ना करे। और अगर हमें तंगी भी मिलती है तो ना कोई दुनिया का जात मुझे तंगी दे सकता है, ना मुझे कोई दुनिया का शख्स आसानी दे सकता है। अल्लाह ताला का मैं 2 तारीख पर, इट वाज मिडल ऑफ द नाइट एंड आई वाज थिंकिंग कि अल्लाह आप इंसान का कितना पर्दा रखते हैं। हम तो सारा दिन अगर सजदे में पड़े रहे तभी हम नहीं उठ के खड़े हो सकते। और ये वो कहते हैं ना कि सारी चीजें यहीं की यहीं रह जानी है। और ऑन टॉप ऑफ दैट अल्लाह ताला का बहुत शुक्र है कि ये स्पॉन्सर्स इस काबिल करते हैं कि ये प्रोग्राम हम आपकी खिदमत में पेश कर सकें। इस वक्त ऑल डेट सॉल्यूशन से मोहम्मद सिद्दीक मेरे साथ हैं। इस वीक में भी 2-1 लोगों ने मुझसे इनका नंबर लिया और मैं आपको यकीन दिलाती हूं कि यू जस्ट कॉल हिम, ही इज नॉट गोना बॉदर यू। ही विल कीप ऑल द इन्फॉर्मेशन कॉन्फिडेंशियल. अगर कहीं मिसमैनेजमेंट हो गई है और आमदन और अखराजात में तवाजन नहीं रहा तो प्लीज कॉल हिम एंड ही विल नॉट प्रोमिस समथिंग बट ही कैन नॉट डू और ही कैन नॉट डिलीवर. मोहम्मद सिद्दीक ऑल डेट सोल्यूशन के साथ हैं, तमाम प्रोविंसेस में मुख्तलिफ शहरों में इनके दफातर हैं. मोहम्मद सिद्दीक का नंबर 4166750577. मोहम्मद सिद्दीक साहब ऑल डेट सोल्यूशन से खुश आमदीद सर, अस्सलाम वालेकुम.
वालेकुम अस्सलाम भाई, थैंक यू सो मच फॉर हैविंग मी ऑन योर शो. Your kind words.
आपके दफ्तर कहाँ आपके दफ्तर हैं, किस किस सूबे में हैं और क्या करते हैं, किसको आपसे राबता करना चाहिए और किसको वो तदारिक करना चाहिए कि उसको आपको कॉल करने की जरूरत ही ना पेश आए.
जी भाई अल्फा, बिल्कुल हमारे पूरे कनाडा में जहाँ भी आप रहते हैं, आप अगर डेट के सिलसिले में परेशान हैं तो कॉल करके चाहे फोन से इन्फॉर्मेशन ले लें, या मेरी लोकेशन अगर टोरंटो में रहते हैं तो स्कार्ब्रो में है, मार्कम एंड लेजमेर के पास, इटोबिको में हेड ऑफिस है, किपलिंग रेक्सडेल के पास, मिसिसागा में है डिक्सी 401 के पास, और ब्रैंटन में है प्रेमली बुजर्ड के पास. इसके अलावा जैसा मैंने बताया कनाडा में कहीं भी रहते हैं आप कॉल करके फोन पे इन्फॉर्मेशन ले सकते हैं. अगर चाहेंगे तो घर बैठे हम आपको रिलीफ भी दिलवाएंगे और आपका क्रेडिट भी रिबिल्ड करवाएंगे. और जहां तक के इस आप डेट में न जाएं, वो यहाँ बहुत मुश्किल होता है, सारे लोग कर्जे में जाते हैं, लेकिन उसके लिए आगे सोल्यूशन भी हैं. लेकिन कोशिश करेंगे मनी मैनेजमेंट अगर आप करेंगे शुरू से तो बिल्कुल आप कर्जे में नहीं जाएंगे. लेकिन मसला ये है कि हमारे पास जब क्रेडिट कार्ड होते हैं, लाइन ऑफ क्रेडिट होती हैं, हम बिल्कुल नहीं देखते कि हमारी इनकम कितनी है, जस्ट खर्चा किए जा रहे होते हैं, तो जिसकी वजह से हम कर्जे में चले जाते हैं. या कुछ लोगों का एक्सपीरियंस नहीं होता, आप बिजनेस ले लेते हैं उसमें लॉस हो जाता है, तो कई रीजन होती हैं कर्जे में जाने की. कोई भी रीजन हो, अगर आप पे कर्जा आ गया है, चाहे वो बिजनेस का कर्जा है, पर्सनल कर्जा है, चाहे वो छोटा कर्जा है या कर्जा बहुत ज्यादा हो गया है, आप बड़ी आसानी से उस कर्जे से निकल सकते हैं, रिलीफ ले सकते हैं अपने क्रेडिटर से. उसमें हम आपकी पूरी पूरी हेल्प करते हैं, आपको गाइड करते हैं कि कौन से ऑप्शन अवेलेबल है, कौन सा ऑप्शन आपको सूट करेगा. उसके लिए मुझे आप कॉल कर सकते हैं, नंबर है 416-671-0577 पे आप कॉल कर सकते हैं. और कब मुझे कॉल करनी है ये नहीं देखना कि आपके कर्जा कितना है. अगर आप पिछले 2-3 महीने से मिनिमम पेमेंट्स कर रहे हैं या एक क्रेडिट कार्ड का बिल दूसरे क्रेडिट कार्ड से पे कर रहे हैं, आपका अकाउंट ओवरड्राफ्ट में जा रहा है, पे चेक टू पे चेक चल रहे हैं, वो कर्जा आपके चाहे $5,000 का है, 10,000 का है, 20,000 का है, 50 का है, मिलियन का है, जितना जल्दी हो सके कॉल करके इन्फॉर्मेशन लें. जितना आप इसको डिले करेंगे उतनी आपका नुकसान है, क्योंकि आपका पैसा इंटरेस्ट में जाया हो रहा है. इसके लिए मैं कहता हूं कि कभी भी उस टाइम का वेट ना करें कि सारे क्रेडिट कार्ड भर जाएं, आप डीप डेट में चले जाएं, उस वक्त मेरे पास आए. इनिशियल स्टेज में आएंगे तो हो सकता है आपका क्रेडिट भी खराब ना हो, सिर्फ मनी मैनेजमेंट करके हम आपका मसला हल कर दें. लेकिन एक बात याद रखें कि अगर एक दफा क्रेडिट खराब हो भी जाता है तो कोई बड़ी बात नहीं है, क्रेडिट को दोबारा रीबिल्ड किया जा सकता है. जिसमें हम अपने क्लाइंट को एनरोल करते हैं क्रेडिट रीबिल्ड प्रोग्राम में, उसमें हम आपको बताते हैं कि कैसे क्रेडिट बिल्ड करना है, कौन से स्टेप्स लेने हैं. अगर उस पर आप अमल करते हैं तो बहुत जल्द आपको वापस क्रेडिट भी मिल सकता है. नंबर है 416-671-0577. एक चीज की मैं गारंटी करता हूं कि अगर मैं आपका केस रिव्यू करने के बाद लूंगा तो मेरे ऑफिस से आपको कभी भी किसी किस्म का कोई सरप्राइज नहीं मिलेगा. जो आपसे वादा करूंगा पहली मीटिंग में उसके मुताबिक केस अप्रूव करवा के दूंगा. जैसे मैंने बताया क्रेडिट, अगर इसमें क्रेडिट खराब होता है तो दोबारा क्रेडिट को रीबिल्ड करने में आपकी पूरी पूरी हेल्प की जाती है. कर्जा चाहे बैंकों के साथ है, क्रेडिट कार्ड, लाइन ऑफ क्रेडिट, पर्सनल लोन्स, या हाई इंटरेस्ट वाले कैश मनी, मनी मार्केट लोन लिया है, या इनकम टैक्स का मामला है सीआरए के साथ पर्सनल, या बिजनेस का जीएसटी, पेरोल वगैरह आउटस्टैंडिंग है, तो ये सारे कर्जे हम आपके बड़ी आसानी से सेटल कर सकते हैं. नंबर 416-671-0577. टॉल फ्री नंबर पे कॉल करना चाहें तो 1-855-671-0577 पे कॉल करके इन्फॉर्मेशन ले सकते हैं.
बहुत शुक्रिया. और डेट सॉल्यूशन से मोहम्मद सिद्दीक नंबर दे दीजिए फिर से सर.
नंबर है 416-671-0577, 416-671-0577 पे आप कॉल करके इन्फॉर्मेशन ले सकते हैं.
बहुत शुक्रिया सर, आप बहुत
शुक्रिया.
ऑल डेट सोल्यूशन से मोहम्मद सिद्दीक साहब से बात कराई. अरम बिल्डर्स के बारे में भी सुन लीजिएगा, अगर आप किसी किस्म की रेनोवेशन करवाना चाहते हैं, ये फैमिली मेंबर्स के साथ इनकी वेरी प्रोफेशनल टीम. दे स्टार्टेड फ्रॉम ब्रैम्पटन, नाउ दे आर इन ऑल ओवर जीटीए. दे आर नॉट ओनली रेनोवेटर्स, दे आर बिल्डर्स नाउ. पुराने घरों को मिसमार करके नया घर बनाना, वो तमाम के तमाम कॉन्ट्रैक्ट्स ये लेते हैं. अगर आप भी अपनी किसी किस्म की घर की रेनोवेशन करना चाहते हैं, ओपन कॉन्सेप्ट देना है, वॉशरूम्स हैं, इवन अगर आपने नया घर भी बनाना है, तो दिस इज अ वेरी गुड कंपनी. प्लीज डू कॉल. नदीम साहब का मैं आपको नंबर दे रही हूँ. नदीम साहब का नंबर 8415825. बहुत शुक्रिया. अगर आप ट्रक्स के बिजनेस में ट्रक ल्यूब का जिक्र करना चाहते हैं, दो बेहतरीन दोस्तों ने ये अपनी मुहिम शुरू की थी एंड दे हैव डिफरेंट लोकेशंस. मेरा ख्याल है डिफरेंट हाईवेज पे. आई हैड बीन टू देयर, जो नैपनी की लोकेशन है, मुझे वहां जाने का मौका मिला. इट इज जस्ट वी टुक द एग्जिट ऑन हाईवे और हम उनमें घुस गए और फिर दोबारा हम गए तो हम हाईवे की तरफ निकल गए अपने पाथ पे, जैसे इन एंड आउट ऑन 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 राउट जो रास्ते हैं ना, बिल्कुल उसी तरह से क्विक ट्रक ल्यूब. अगर आपने अपने ट्रक का ऑयल फिल्टर ल्यूब चेंज करना है, ग्रीसिंग वगैरह करवानी है, मेंटेनेंस है, इट्स जस्ट 35 to 45 मिनट्स का प्रोसीजर ऑन योर वे टू योर होम. क्विक ट्रक ल्यूब लीजिए साहब. आइए अब जुड़ के बैठते हैं एक इन्फॉर्मेशन और देते हुए. लियाकत मलिक साहब इस वक्त स्टूडियो में मौजूद हैं, अपनी पूरी की पूरी तैयारी के साथ लेस होके आए हैं. बाय द वे, एशियन फूड सेंटर ने एक जो सेल लगाई हुई है, दैट इज वैसाखी और दिवाली के मौके पे है और इसमें बेशुमार चीजें सेल पे हैं. आई विल स्ट्राइक, हम इसका फ्लायर भी आपके साथ शेयर करें. आप 10 वेस्ट मोर ड्राइव की लोकेशन पे अगर चले जाएंगे ना, 10 वेस्ट मोर, तो यू हैव यू कैन विन, यू पुट योर नेम इन द ड्रॉ. एक 50 इंच का टेलीविजन ब्रांड न्यू वो है, दो गेम्स हैं पिकल बॉल पैडल जिनकी $40 मालियत है, एक फुट रेस्ट पिलो है विच इज वेरी गुड. इसके अलावा एशियन फूड पे जाइए, जाके डालें, ये दीजिए कार्टिज्मा कंफर्ट विद स्टाइल. ये जो कंपनी है इसका नाम है कार्टिज्मा, कार्टिज्मा CARTIZMA. ये देखिए कार्टिज्मा की तरफ से दो सेट हैं, एक है ये पिकल बॉल पैडल का और एक वो है और एक टेलीविजन. तीन गिफ्ट्स हैं. मेरा ख्याल है 19 तारीख तक वो लोग जो $50 तक की ग्रोसरी, दालें ले लें, सब्जियां ले लें, बर्तन कोई ले लें, मिठाइयां ले लें, खाना ले लें, तो वो जो आप एशियन फूड सेंटर 10 वेस्ट मोड ड्राइव, जहां वो हमारी डॉक्टर फ्ली मार्केट है ना, उसी जगह पे, तो पुट योर नेम इन द ड्रॉ. ठीक, तो ये भी बात हो गई. लियाकत मलिक साहब मेरे साथ हैं और लियाकत भाई ने एज ए स्टूडेंट भी पॉलिटिकल रोल प्ले किया, इसके अलावा भी कनाडा में भी. एंड अगेन आज एक चीज मैं कहना चाहती हूँ, दिस इज वेरी अनफॉर्चुनेट टाइम ऑफ आवर लाइफ एंड आई डोंट नो हाउ लाइफ एंड वेयर लाइफ इज गोइंग टू टेक अस, कि वी आर सो बैडली पोलराइज्ड और मतलब डिटाई के साथ हम आंखों से आंखें मिला के गलत बात कर रहे होते हैं. मुझे भी आज ही ऑफिस में एक चीज भी मैं गो थ्रू की है ना, आई फेल्ट सॉरी कि हम दूसरे की आंखों में धूल झूल रहे होते हैं. बात हम करते हैं तो जब हम फैक्ट्स की भी बात करते हैं, और हर आदमी जो स्टैटिस्टिक्स लेके आता है वो फैक्ट्स के साथ बात कर रहा होता है. मेरी कोई किसी के साथ फेवर नहीं है, मेरी कोई पार्टी नहीं है, मगर बहुत से लोग अपने तौर पे झूठी खबरें फैला रहे होते हैं सिर्फ इसलिए कि उनकी जो पॉडकास्ट है उसको पजीराई मिले, ज्यादा लोग हों. हर लिहाज से हम कहीं ना कहीं लुटे जा रहे होते हैं. बहरहाल लियाकत भाई ने, अमेरिका का एक रूल है कि आज की गवर्नमेंट जो कर रही है बहुत सारी इन्फॉर्मेशन क्लासिफाइड हो जाएगी, जैसे वो कहते हैं ना जे एफ कैनेडी की असैसिनेशन हुई थी, आज तक हालांकि पता चल भी गया बट दोज पेपर्स आर नॉट आउट येट. इस तरह भी डोनाल्ड ट्रंप आए तो कहा गया था उस क्लासिफाइड इन्फॉर्मेशन को अनक्लासिफाइड नहीं कर सके. जेफरी एप्स्टन क्लासिफाइड इन्फॉर्मेशन, नोबडी कैन ओपन दैट. अच्छा ये एक डॉक्यूमेंट जिसको आज हम डिस्कस करने लगे हैं, दिस इज अ डॉक्यूमेंट बिटवीन पाकिस्तान एंड अमेरिका के दरमियान, उस वक्त के पाकिस्तान में अमेरिका के जो काउंसिल जनरल थे वो और प्रेसिडेंट अयूब। मगर मुझे थोड़ा सा हैरत भी हुई कि फील्ड मार्शल प्रेसिडेंट ऑफ पाकिस्तान मोहम्मद अयूब खान, व्हाई वुड ही टॉक टू काउंसिल जनरल, व्हाई ही वुड नॉट टॉक टू अम्बेसडर। बहरहाल लियाकत भाई के मुंह से हम सुनते हैं। बहुत सारे अम्बेसडर्स, बहुत सारे डिफरेंट लोग जब आते हैं तो वो हमें तस्वीर का वो रुख दिखाते हैं जो हम में वो दिखाना चाहते हैं। लियाकत भाई सबसे पहले तो बहुत शुक्रिया।
जिक्र किया ना जी अयूब खान के लेटर का, उस वक्त वो फील्ड मार्शल नहीं थे।
अच्छा,
अयूब खान जब पाकिस्तान बनता है तो जो हमारे कमांडर इन चीफ थे उनका जनरल ग्रेसी नाम था, वो अंग्रेज थे। उसके बाद जो पहले हमारे कमांडर इन चीफ बने हैं पाकिस्तानी, वो खान साहब हैं, अयूब खान साहब। ये जो लेटर जो आप दिखा रही हैं ये लेटर 1953 का है, जब वो फील्ड मार्शल नहीं थे उस वक्त जनरल अयूब खान थे। और वो काउंसिल जनरल कॉन्सुलेट में नहीं, बल्कि उस वक्त जो हमारा दारुल खिलाफा था वो कराची में था।
ठीक है,
वो कराची में था, वो एम्बेसडर
इसमें लिखा हुआ है कराची में ये हुआ,
कराची में ये, क्योंकि कराची दारुल खिलाफा था। ठीक है, इस्लामाबाद तो बाद में 60s में आके बना, हमारा दारुल खिलाफा उस वक्त कराची था। तो अयूब खान साहब जो थे, ये तो आपने एक लेटर शो किया, जब अयूब खान ने दौरा किया अमेरिका का, तो जो असिस्टेंट सेक्रेटरी ऑफ स्टेट थे उनसे ये कहा, और ये भी डॉक्यूमेंट, देखिए हर 25 साल के बाद जो अमेरिका का जो स्टेट डिपार्टमेंट है वो अपने
डीक्लासीफाइड
कर देता है, वो
लेकिन एक्सटेंडेड एज वेल,
हाँ वो सारे मिलते हैं आपको एवरीथिंग।
नहीं, कुछ की क्लासिफिकेशन 50 साल तक भी
नहीं,
हो
लेकिन
सकती
जो
है।
मैं जो देखे ना, जो एक लेटर है जो भुट्टो साहब ने 1977 में आके लहराया था राजा बाजार में, वो लेटर भी है जो अमेरिकन सेक्रेटरी ऑफ स्टेट ने उनको लिखा था। मतलब इस किस्म की चीजें हैं। अयूब खान साहब ने आके कहा कि आई एम नॉट हेयर टू सी योर बैरक्स, इफ यू हेल्प अस पाकिस्तान आर्मी विल बी योर आर्मी।
सो दिस वॉज द टाइम वेन अयूब खान साहब ने विजिट किया था टू अमेरिका।
अमेरिका,
ठीक,
विजिट किया। उसके बाद आप अयूब खान का इस्तकबाल देखें अमेरिका में। मैं समझता हूं कि दुनिया के किसी शख्स का
वैसा इस्तकबाल नहीं हुआ।
क्या वजह थी कि हमने उनको बुटबेर का अड्डा दे दिया था, जिसको लिटिल यूएसए के नाम से याद किया जाता है। जिसमें जब कोल्ड वार चल रही थी रशिया के साथ, तो उस वक्त उसको जासूसी के लिए इस्तेमाल किया गया था, और उसमें किसी पाकिस्तानी वजीर को बगैर इजाजत दाखिल होने नहीं दिया जाता था
उस अड्डे में। अड्डा कौन सा था?
बुटबेर, ये हाँ जी, पेशावर के पास,
ठीक,
ये अड्डा था। और वहां से फिर रूस के लिए एक जासूसी हुई थी, और जिसमें रशिया ने पाकिस्तान को थ्रेट किया था। देखें, हमने अमेरिका के साथ लियाकत अली खान को, जब पाकिस्तान बना है तो लियाकत अली खान को इनवाइट किया गया रशिया में, और वो नहीं गए और वो अमेरिका में आए। हमारा जो पहला प्राइम मिनिस्टर जो रशिया में गया है वो 1974 में जुल्फिकार अली भुट्टो गया है, क्योंकि हम बिल्कुल अमेरिका के साइड पे हम चले गए थे, बिल्कुल राइट। तो ये जो चीजें आप हम जिक्र करते रहते हैं, सीना गजट जो है हमारे पाकिस्तान में, तो आप देख रहे हैं कि आपने इस लेटर में देखा कि अयूब खान साहब ये कह रहे हैं 1953 में कि अगर फलां फलां चीज ना हुई तो मैं मार्शल लॉ लगा दूंगा।
अब इसको हम पढ़ लेते हैं, फिर आप एक्सप्लेन कीजिएगा।
जी,
लेटर ये है, द कमांडर इन चीफ स्टेटेड he felt that there was no danger from either petitioner or the public or to overthrow the present government. But in case there was such an attempt, the Pakistan army would immediately declare martial law. Yani unhone kaha ki koi threat ya dar nahi hai ki koi aisa mamla hoga, magar agar Pakistan ki awam ikatthe hote hain to army would immediately declare martial law and take charge of the situation. If the situation was critical, the army would declare a military government in order to secure stability for Pakistan. The stated Pakistan army would not allow either politicians or the public to ruin the country. Yani wo kehte hain ki agar koi aisi situation aa bhi jati hai, critical ho jati hai, army declare kar degi military ki hukumat ko taaki سیکیور کی جائے اس اسٹیبلٹی پاکستان کے لیے, سالمیت کے لیے. ہی اسٹیٹڈ دا پاکستان آرمی, انہوں نے ایوب خان نے کہا کہ پاکستان آرمی وڈ ناٹ الاؤ کسی بھی سیاستدان کو یا پبلک کو تاکہ وہ ملک کو تباہ.
یہی تو مسئلہ ہے, مسئلہ یہ ہے کہ جب ایک ملک بنا تو قائد اعظم نے کیا کہا تھا, کیا 11 اگست کی تقریر کو انہوں نے سینسر کرنے کی کوشش نہیں کی, انہوں نے چلنے نہیں دیا 11 اگست کی, جہاں پہ انہوں نے کہا تھا کہ آپ کا کام یہ ہے کہ آپ سرحدوں کی حفاظت کریں.
وہ اب نکالا ہے,
اب نکالا ہے, وہ ان کو بند کیا
قائد اعظم کی سپیچ کے اس حصے کو. اس کے بعد
آخری جو ہمارا تھا خواجہ ناظم الدین, وہ پولیٹیشن تھا, اس کو ہٹایا, ملک غلام محمد صاحب آ گئے, بیوروکریٹ تھے, چودھری محمد علی بیوروکریٹ تھے. بیوروکریٹ اب بیوروکریٹ کہتے ہیں نا, یہ سول سرونٹ تھے, ان کو سول سرونٹس کا نام دیا گیا تھا, لیکن آج یہ سول سرونٹس نہیں ہیں بلکہ یہ اپنے آپ کو بیوروکریٹس اور ڈپلومیٹ کہتے ہیں. اور یہ مطلب ہے کہ پاکستان جو تھا, دیکھیں عرفہ جی,
مگر فوج تو نہیں تھی نا, بیوروکریٹ تھے, عام فوج نہیں تھے, فوج میں سول سرونٹ.
1954 میں ایوب خان واز ڈیفینس منسٹر آف پاکستان ان یونیفارم.
ٹھیک سر, میں اگری کرتی ہوں, مگر جن بیوروکریٹس کا یا سول سرونٹس کا ذکر کیا ہے, وہ کس کے تابع تھے کہ وہ قوم کے ساتھ زیادتی کرے؟
سول گورنمنٹ, دیکھیں نا, سول گورنمنٹ تو تھی نہیں نا. آپ جس شخص نے قائد اعظم سے یہ کہا, میں دیکھیں, میں ہسٹری کا اسٹوڈنٹ رہا ہوں, میں کوئی ایسی بات نہیں کروں گا کہ میں سینہ گزٹ کوئی بات نہیں کروں گا. حسین شہید سہروردی, آج الزام لگا دیتے ہیں نا جی بھٹو صاحب پہ کہ بھٹو صاحب نے پاکستان توڑ دیا, یہ کر دیا, وہ کر دیا, اور جس کو اکثریت تھی اس کو وہ نہیں دیا گیا. یہ بہت لمبی کہانی ہے. حسین شہید سہروردی نے یہ کہا قائد اعظم محمد علی جناح سے, آپ ایک کتاب پڑھیں سردار شوکت حیات صاحب کی, دا نیشن وچ لاسٹ اٹس ڈیسٹنی, اور دوسری کتاب ہے جو ایک فارن منسٹر تھے انڈیا کے, ان کی کتاب, آپ کو بڑی ہسٹری پتہ چل جائے گی. ٹھیک ہے, حسین شہید سہروردی نے کہا قائد اعظم محمد علی جناح سے کہ اگر آپ پاکستان نہیں بنانا چاہتے تو مجھے بتائیں, میں ایسٹ بنگال کو پاکستان ڈکلیئر کر دوں گا. یہ اس کی کمٹمنٹ تھی پاکستان کے ساتھ. ایوب خان صاحب نے اس کو گرفتار کیا, اور اس دن جس دن گرفتار کیا اس دن ایوب خان کے وزیر قانون جسٹس ابراہیم صاحب نے یہ کہا, آپ جسٹس ابراہیم صاحب کی ڈائری آف جسٹس ابراہیم, ان کی بیٹی نے اس کتاب کو شائع کیا ہے, اس کتاب کو پڑھیں, اس کتاب میں یہ لکھا ہوا ہے کہ جسٹس ابراہیم نے یہ کہا کہ آج بنگلہ دیش کی بنیاد پڑ چکی ہے. اس کے بعد آپ کتاب پڑھیں جنا سے ضیاء تک, یہ کس نے لکھی؟ جسٹس منیر نے.
وہ کون سا شریف آدمی
تھا؟ نہیں دیکھیں, میں یہ وہ اس نے ہسٹوریکل بات لکھی ہے نا,
مگر وہ بھی تو کرپٹ آدمی تھے,
سارے کرپٹ تھے. میں یہی کہتا ہوں کہ پاکستان جو ہے نا, جو حسین شہید سہروردی کو ارسٹ کیا گیا, اس کے بعد ڈھاکہ یونیورسٹی, راجشاہی یونیورسٹی, یہ اس پاکستان میں تھی, راجشاہی یونیورسٹی میں جب ایوب خان گیا ہے ڈاکٹریٹ کی ڈگری لینے کے لیے, تو وہاں پہ بنگلہ دیش کے نعرے لگے ہیں.
دس واز ہیئر
جب ہی واز پریزیڈنٹ آف پاکستان.
جب
اس نے حسین شہید سہروردی کو اریسٹ کیا اور ایبلو کی 21 سال کی پابندیاں لگا دی سیاست پہ, اس پہ بھی پابندی لگائی, ملک فیروز خان نون پہ بھی پابندی لگائی جس نے آپ کو گوادر لے کے دیا تھا, اس پہ بھی 21 سال کی پابندی لگائی. تو میں صرف اس دن میں ایک پروگرام سن رہا تھا, اس میں بڑی بڑی باتیں ہو رہی تھی, تو میں نے کہا کہ
میں آپ کو بتا دیتی ہوں, آپ ہمارا ہی پروگرام سن رہے تھے اور پروگرام جناب شمشاد صاحب ہمارے ساتھ تھے, میں ان کو کریڈٹ دیتی ہوں کہ شمشاد صاحب بھی انہیں, وہ کہتے ہیں وٹ ایور گوز اراؤنڈ دیٹ کمز اراؤنڈ از گوئنگ تھرو ٹف ٹائم, ریزن بینگ کہ سچ بول نہیں سکتے, سچ کہہ نہیں سکتے. اور یس, ایک چیز کا کریڈٹ جاتا ہے کہ وہ اٹامک پاور کے لیے بھٹو صاحب کو کریڈٹ دیتے ہیں کہ پاکستان کو اٹامک کریڈٹ بنانے والے بھٹو صاحب تھے, اور جو اس کا تجربہ کیا گیا تھا وہ جناب نواز شریف کے دور میں کیا گیا تھا, مگر بہت پریشر تھا کہ نہ تجربہ کیا جائے, جس میں ہی واز دا مین ہو اسٹوڈ اپ, اور اس نے کہا نہیں تجربہ ہونے دیں, دس از وٹ ہی ڈڈ. باقی حالات جو ہیں اس کے لحاظ سے وہ آپ بہتر سمجھتے ہیں. شہاب نامہ کتنا بکا, کتنا بکا, مگر شہاب نامہ کے جناب شہاب صاحب نے بھی کمپرومائز تو کیا تھا.
کمپرومائز دیکھیں نا اس میں, اب آج دیکھیں آج جو ہوا ہے اورکزئی میں جو دو آفیسرز اور 9
ٹوٹل 11 لوگ,
اور آئی ایس پی آر صاحب کہہ رہے ہیں کہ یہ جو طالبان کو واپس لے کے آئے تھے یہ کس کون لے کے آیا تھا, کیا مطلب یہ کس کے متعلق کہہ رہے ہیں؟ عمران خان کے متعلق کہہ رہے ہیں. عمران خان صرف رہ گیا ہے ان کے نزدیک جو
ڈی فیم کرنا چاہ رہے ہیں نا,
نہیں ڈی فیم, لیکن اس میں کیا باجوہ صاحب شامل نہیں تھے؟
باجوہ باڑ جو لگائی تھی باجوہ شامل تھا,
یہ کہیں نا کہ فوج بھی شامل تھی, فوج کے جرنیل بھی شامل تھے,
باجوہ شامل تھے, فیض شامل تھے,
بہت کچھ بہت شامل تھے. یہ صرف ایک پولیٹیکل, کیونکہ ایک سافٹ ٹارگٹ ہے پولیٹیشن, اس پہ لگا دیتے ہیں.
دیکھو بھائی, اب آپ, میں احترام کرتی ہوں ہر انسان کا احترام, مگر میں یہ کہتی ہوں کہ ان تمام چیزوں کے لیے اور ان اداروں کو راستہ کون دیتا ہے؟ ابھی بھی 26th ترمیم پاس ہوئی, 27th ترمیم آن دا وے ہیں. میں کہتی ہوں کہ مطلب پولیٹیشنز کو میں اگر مردے تھا, میں نے ہمیشہ پولیٹیشن کو کہ اگر مجھے رشوت کی عادت ہی نہیں پڑے گی, اگر کوئی مجھے رشوت دے گا نہیں, اگر مجھے رشوت دینے والے موجود ہیں تو مجھے
آپ آشر عظیم صاحب آتے ہیں,
جی
آشر عظیم صاحب آتے ہیں نا,
جی
تو پوچھئے گا ان سے, اور یہ سوال آپ نے آشر عظیم کے ساتھ کرنا ہے, آشر عظیم کی زمین پہ قبضہ کس نے کیا تھا؟
ایگری
بتایا آپ نے, اب بتایا آپ
ان کی زمین جو ایک ملک ریاض والی بھی زمین ہے.
نہیں نہیں, میں ملک ریاض کی بات نہیں کرتا, میں کوئٹہ کی زمین کی بات کر رہا ہوں. آپ کو معلوم ہے؟
مجھے بالکل, انہوں نے ایک پروگرام میں شیئر کیا
اور انہوں نے
اداروں نے مار لی,
جو ان کے کولیگ تھے جنرل آسم, جو یہ پوپا, کیا پوپائز کون سا جنہوں, جن کے وہ
پوپائز نہیں, پاپا جونز,
پاپا جونز, ٹھیک ہے, انہوں نے کیا کہا تھا
آپ بتائیے, میں ان سے بھی لے لوں گی.
نہیں نہیں, آپ پوچھیے گا ان سے, میں نہیں بتاؤں گا, آپ ان سے پوچھئے گا، مجھے انہوں نے بتایا ہوا ہے.
بہت شکریہ لیاقت بھائی. میں آپ سے، آپ کی ہر بات سے میں ایگری کرتی ہوں، یعنی سچ.
لیکن آپ جو بات کر رہی ہیں 26ویں تاریخ اس کی امینڈمنٹ کی، 26 امینڈمنٹ یا 18 امینڈمنٹ جو بھی ہے، یہ پارلیمنٹ کا استحقاق ہے، یہ پارلیمنٹ کا استحقاق ہے، یہ بھول جائیں. اور یہ جو جسٹس جو کرتے رہے ہیں ماضی میں، کیا یہ ٹھیک تھا؟
تو یہ تو ہر گورنمنٹ میں ہوا.
نہیں، جسٹس جو آپ کے ججز ہیں.
ہاں، تو یہ تو ہر گورنمنٹ
میں. گورنمنٹ دیکھیے،
بھٹو صاحب کو پھانسی چڑھا دیا.
دیکھیں جی، میں یہی کہہ رہا ہوں نا، دیکھیں میں یہی کہہ رہا ہوں کہ جب آپ شروع میں اس قسم کی چیزیں کریں گے، ایک مطلب شروع میں ہی آ کے لیاقت علی خان، اچھا کیا ہوا لیاقت علی خان صاحب کے ساتھ؟ ایک کمیونسٹ پارٹی تھی جس کے صدر تھے ظہیر سجاد، ایک جنرل صاحب تھے میجر جنرل اکبر خان، فیض احمد فیض کمیونسٹ پارٹی کے لیڈر تھے، جنرل اکبر خان کی بیوی تھی نسیمہ شاہ نواز، اور 12 لوگ تھے. یہ مارچ 1951 انہوں نے سازش کی جس کو راول پنڈی سازش کیس کے نام سے یاد کیا جاتا ہے، کہ لیاقت علی خان کی حکومت ختم کرنی ہے.
سازش کروانے والے کون تھے؟
جنرل اکبر خان، میجر جنرل اکبر خان، اور ان پہ ان کی بیوی کا دباؤ تھا، پتہ نہیں کیوں تھا. ان کے گھر پہ میٹنگ ہوئی کہ لیاقت علی خان کی حکومت ختم کرنی ہے، لیکن کوئی ڈیسیژن نہیں ہوا. ایک بندہ جو ان میں بیٹھا ہوا تھا، اس کا نام نہیں بتاتے، اس بندے نے آگے گورنمنٹ کو بتا دیا. جرنیل صاحب بھی گرفتار ہو گئے، فیض احمد فیض بھی گرفتار ہو گیا، جس کو راول پنڈی سازش کیس کے نام سے یاد کیا جاتا ہے. یہ مارچ 1951 کی بات ہے. اکتوبر 1951 کو لیاقت علی خان کو کمپنی باغ، جس کو اب لیاقت علی باغ کہا جاتا ہے، لیاقت باغ کہا جاتا ہے، ٹھیک ہے، اس میں ان کو گولی مار دی گئی. اور اٹک کے ایک ایس ایس پی تھے نجف خان، انہوں نے جو بندہ بیٹھا ہوا تھا سید اکبر، اس کو وہیں پہ گولی مار دی.
یہ سید اکبر کون تھا؟
یہ کہتے ہیں کہ افغانی تھا یا جو بھی تھا،
مگر میں نے تو اس کو یہ بھی پڑھا ہے کہ جس آدمی نے گولی ماری تھی وہ اب تک ان علاقوں میں موجود رہا.
سید اکبر کی ساری فیملی کو گورنمنٹ آف پاکستان اب تک جو ایک دو سال تک ان کو وظیفے دیتی رہی ہے، یہ آپ کو بھی معلوم ہے. تو جس آدمی نے لیاقت علی خان کو قتل کیا ہے، اس کو وظیفہ کون دے رہا تھا؟ کیوں دے رہے تھے؟
بعد تک دے، اس کی موت کے بعد تک دے.
اس کی موت کے ابھی تک، جو دو ایک سال پہلے تھا. تو دیکھیں یہ ساتھ،
ہی مسٹ ہیو ورکڈ فار دیم. یہاں پہ ذکر آتا ہے کہ ڈاکٹر عدنان کے بھی ایک کوئی ریلیٹو ہیں اٹک سے.
نہیں دیکھیں، میں یہ ریحانہ کی، دیکھیں ایوب خان کوئی جاگیردار تو تھا نہیں، ہماری طرح مڈل کلاس فیملی کا آدمی تھا ایوب خان، کیونکہ ریحانہ ایک چھوٹا سا گاؤں ہے، ٹھیک ہے، ہری پور کے ساتھ، وہاں پہ وہ رہتے تھے. یہ فوج میں چلا گیا، اور تو ان کی فیملی میں کون،
سوات کا ایریا، ہری پور
نہیں، سوات کا دور ہے، ہری پور جو ہے یہ حسن عبدال کے پاس،
حسن عبدال نتیا گلی سے پہلے، بالکل
یہ بہت بالکل ساتھ ساتھ ہے. یہ اچھا، بعض علاقے ایسے ہیں جیسے بھلڑ جوگی گاؤں ہے، ٹھیک ہے، یا سکندر پور کوئی گاؤں ہے، تو وہ گاؤں جو ہیں وہ خیبر پختونخوا میں ہیں، لیکن زمینیں جو ہیں وہ پنجاب میں ہیں.
انہیں سیٹوں کا تو اب جھگڑا چل رہا ہے نا.
کیپٹن نجیب ان کا داماد ایوب خان کا، اور یہ گوہر، یہ لوگوں کی زمینیں قبضے کرتے تھے،
جو اب پی ٹی آئی کے ساتھ ہے گوہر.
نہیں، وہ گوہر ایوب فوت ہو گیا،
اس کا بیٹا تھا نا ایوب خان کے بیٹے
ایوب خان کا بیٹا اے ڈی سی بھی ایوب خان کا اے ڈی سی بھی رہا ہے وہ آرمی میں تھا میجر تھا ٹھیک ہے اچھا وہ ان کے جو تھے ایک اس کے ماموں عدنان کے ڈاکٹر سولت مجید
آپ تاریخ میں گوگل کر کے دیکھیں ڈاکٹر سولت مجید
ڈاکٹر سولت مجید کا والد جو تھا مجید مجید خان اس کو اغوا کر لیا انہوں نے اسٹیبلشمنٹ نے سیدھے سیدھے ایوب خان کے بچوں نے
گور ایوب نے اور اس کے داماد نے
دیکھیں آپ یہ ہاں یہ کیا اپنا اور یہ کیس آپ جائیں یہ بڑا کیس چلا ہے پاکستان میں رائٹ تو یہ چیزیں ہوتی رہی ہیں میں یہ نہیں کہتا کہ
کیپٹن جو ڈاکٹر سولت ہیں ان کے سولت مجید کے والد مجید صاحب جو ہیں ان کو گوہر ایوب خان کے بیٹے اور داماد نے اریسٹ کیا اغوا کر لیا تاکہ ان کی زمینوں پہ قبضہ کر
زمینوں پہ قبضے
ان کو پنش بھی کیا تھا
کن کو
ان کو
کیا انہیں پنش کیا کرنا تھا پھر وہ آ گئے بار آ گئے لیکن میں یہ بتا دیکھیں نا اب کراچی میں مادر ملت کے الیکشن جو تھا مادر ملت کا الیکشن اس میں گولی کراچی میں کس نے چلائی تھی لوگ بھول جاتے ہیں نا
کس نے چلائی تھی آپ
گوہر ایوب نے چلائی تھی
ایوب خان کے بیٹے
ہاں یا آپ کسی کراچی والے سے پوچھے
یہ جو پی ٹی آئی میں ایوب ہیں یہ گوہر ایوب کے کیا لگتے
بیٹے ہیں یہ گوہر ایوب کے بیٹے ہیں
بیٹا باپ جیسا ہی
اور ہر پارٹی میں رہے ہیں یہ کاف لیگ میں بھی رہے ہیں مسلم لیگ میں بھی رہے ہیں پی ٹی آئی میں بھی ہیں پیپلز پارٹی میں کیونکہ جگہ نہیں بنتی ان کی اگر وہ بھٹو صاحب والا چکر نہ ہوتا تو اس میں بھی چلے جاتے ہیں
بہرحال بہت شکریہ میک لانگ سٹوری شارٹ میں لیاقت بھائی ہم بہت پیارے بھائی بہن بھی ہیں ملتے بھی ہیں بالکل میں مانتی ہوں اسٹیبلشمنٹ انوالو ہے مگر میں یہ کہتی ہوں کہ راستہ دینے کے لیے درمیان میں اگر کوئی نہیں ہوگا تو مجال نہیں کہ عارفہ غلط کام کر سکے راستہ کون دیتے ہیں میرے اپنے پالیٹیشنز
نہیں
کیری آن کریں
جی میں کیا کیری آن کروں گا آپ کی ایک بنی ہوئی ہے بات چیت بہرحال جو بھی آپ نے کہا وہ میں اس کا احترام کرتا ہوں لیکن آپ سیاستدانوں کو ہر لیکن سیاستدانوں میں بھی غلطیاں ہیں یہ نہیں ہے کہ سیاستدان سارے دودھ کے دھلے ہیں لیکن سیاستدانوں نے پاکستان کو کچھ دیا ہی ہے اب دیکھیں ایسٹ پاکستان جو گیا ہے نا وہ کس دور میں گیا ہے یحییٰ خان پریزیڈنٹ تھا ٹھیک ہے اور دیکھیں آپ جب الیکشن کی بات کرتی ہیں کہ الیکشن ہوا جی وہ جو مجیب تھے اس کو اکثریت تھی یہ تھی وہ تھی عارفہ جی آپ اگر میرا ساتھ دیں تو میں آپ کو عارفہ جی فون پہ ہیں تو میں عارفہ جی سے بات کرنا چاہ رہا تھا عارفہ جی جب آپ ایسٹ پاکستان کی بھٹو صاحب کو الزام لگ جاتا ہے نا میں دیکھیں میرا نواز شریف میں تعلق ہے میرا نواز شریف سب کے ساتھ ہے میں ہر عمران صاحب
میرا زلفی بخاری کا انٹرویو لے کے دینے والے آپ
ایز اے انسان جو ہے میں قدر کرتا ہوں مجھے کچھ نہ لینا ہے نہ دینا ہے ان سے لیکن آپ جب بات کرتی ہیں نا یحییٰ خان نے جو الیکشن کرایا تھا سیونٹیز کے الیکشن بڑی بات ہوتی ہے نا بڑا فیئر الیکشن تھا سنیں الیکشن اس نے کرایا آپ یہ دیکھیں لیگل فریم آرڈر ہر جرنیل جو ہے وہ آتا ہے لیگل فریم آرڈر کے تحت اس میں اس نے کہا کہ ایک آئین اب نام آپ یہ سنیے گا غور سے سنیے گا ایک آئین ساز اسمبلی کا الیکشن ہو رہا ہے قانون ساز نہیں بلکہ آئین ساز جو 120 دن کے اندر آئین بنانے کی مجاز ہوگی. اگر 120 دن میں وہ آئین بنا لیتی ہے تو اس آئین کو صدر پاکستان کے سامنے لانا ہوگا. اگر صدر پاکستان اسے منظور کرتا ہے تو وہ اسمبلی بہار رہے گی, اور اگر وہ منظور نہیں کرتا تو اسمبلی ٹوٹ جائے گی. یہ ایل ایف او تھا. آپ کے پاس نمبر ہے غلام مصطفیٰ کھر صاحب کا جو اس وقت حیات ہیں اور ماشاءاللہ
بل وہ ہر کال لیتے ہیں, ہر کال بات کرتے ہیں.
ٹھیک ہے, آپ ان سے پوچھ لیجئے, مجھ سے مت پوچھئے, ان سے پوچھئے. وہ ہر اس میٹنگ میں جو بھٹو صاحب اور شیخ مجیب الرحمان کے ساتھ ہوئی اس میں وہ موجود تھے. دو چیزوں پہ کھر صاحب سے پوچھئے اور میں اس کو کنفرم کرتا ہوں, دو چیزوں پہ اختلاف تھا. پاکستان کے 5 صوبے ہیں اس وقت, ایک ایسٹ پاکستان تھا, 4 صوبے ادھر تھے. وہ یہ کہہ رہے تھے کہ ہر صوبہ فوج رکھنے کا, اپنی فوج رکھنے کا
مجاز
ہے, اور اپنی کرنسی بھی رکھ سکتا ہے. ٹھیک ہے, یہ ہوا. ان چیزوں پہ ان کا اختلاف تھا. وہ کہتے تھے کہ اگر ایسٹ پاکستان, چونکہ ایک صوبہ ہے, ایسٹ پاکستان کو فرق نہیں پڑتا, یہاں 4 صوبے ہیں, کیا ایسٹ پاکستان جو صوبہ ہے وہ کرنسی رکھ سکتا ہے تو کیا پنجاب نہیں رکھ سکتا؟ پھر آپ ایک کین آف ورم کھول دیتے ہیں نا. مطلب پھر 4 صوبے جو ہیں یہ بھی اپنی اپنی کرنسی کھول سکتے ہیں, یہ بھی اپنی اپنی فوج رکھ سکتے ہیں. مسئلہ جو تھا, اور یہ کھر صاحب سے پوچھئے.
لیکن بھائی میرا تو غم صرف یہ ہے کہ دیکھیں, میں بہت زیادہ ٹیکنیکل باتوں میں, یہ انفارچونیٹلی جو انسان چوری بھی کرتا ہے وہ جسٹیفائی کرتا ہے. میرا غم تو صرف اتنا ہے کہ آج سندھ سے لوگ آتے ہیں تو وہ کہتے ہیں سندھیوں کے ساتھ زیادتی ہو گئی, سندھیوں کے ساتھ بھٹو صاحب سندھ سے تعلق تھا نا ان کا, بلوچستان سے بھی ہمارے پرائم منسٹر آئے کہ نہیں آئے. ٹھیک ہے, کے پی کے سے بھی ہمارا پرائم منسٹر آیا.
اچھا یہ مجھے ایک بات میں یہاں پہ آپ کو روکوں گا. آپ یہ کے پی کے کیوں کہتی ہیں؟ کے پی کے کیوں کہا جاتا ہے؟
کے پی کے خیبر پختونخوا کا گورنمنٹ آف پاکستان نے
دیکھیں. آپ میں آپ کو روکتا ہوں اس لیے, این ڈبلو ایف پی ایک صوبہ تھا, سندھ ہے
نارتھ ویسٹرن فرنٹیئر پنجاب,
پاکستان اور پنجاب,
پاکستان
سندھ ہے, بلوچستان ہے, پنجاب ہے. ٹھیک ہے, خیبر پختونخوا والوں نے کہا کہ ہمارا نام پختونستان رکھ دیا جائے, جو ولی خان صاحب کی پارٹی کا یہ تھا. انہوں نے کہا نہیں جی, پختونستان کا تو یہ ہے کہ پھر ایک علیحدہ ملک کی بات ہو جاتی ہے, تو پختونخوا رکھ دیا جائے. پختونخوا, کیونکہ ہزارہ جو ہے وہ ہند کو سپیکنگ ہے, تو ہزارہ والوں نے کہا جی اگر آپ پختونخوا رکھ دیں گے تو ہمارا کیا ہوگا, ہمارا بھی کچھ نام ہونا چاہیے نا.
اور آپ اس علاقے سے آتے ہیں
تو وہ انہوں نے کہا جی خیبر رکھ دیں, خیبر پختونخوا رکھ دیں. اب نام ہے خیبر پختونخوا. اب لوگوں کو خیبر پختونخوا کہنے میں کیوں دشواری ہے؟
تو کے پی
کیوں نہیں, پھر وہی بات, آپ کے پی کیوں کہیں آپ جب نام ان کا ہے ایک خیبر پختونخوا؟ آرفا جی یہ دیکھیں میں سیدھی جو میرے جو آپ کے جسن بھی سن رہے ہوں گے, ایک ان کا نام اور کے پی کے بھی نہیں ہے, کے پی کے نہیں ہے, کے پی ہے.
ٹھیک ہے, کے پی بالکل صحیح آپ کے.
ٹھیک ہے, اگر آپ کرتے بھی ہیں نا تو کے پی کہیں, کے پی, لیکن ان کا نام ہے کے پی. خیبر پختونخوا کہنے میں کتنی زبان کو تکلیف ہوتی ہے.
چلیں چھوڑیں,
چھوڑیں کیوں؟
ٹھیک ہے, آپ نے کہا, آپ کا پیغام بالکل رجسٹر ہو گیا. 100% رجسٹر ہو گیا. حالانکہ میرا نہیں خیال کہ بعض اوقات نا جیسے یہاں پہ کینیڈا میں 911 ڈائل کرنا یا بچوں کو یہ کہنا, ماں باپ اگر کوئی بات کہہ دیتے ہیں نو بیڈ انٹینشن اے پرسن لائک مائی سیلف, اگر میں نے خیبر پختونخوا کا تو کے پی
یہ عام آدمی کہہ رہا ہے, لیکن پاکستان میں کوئی بھی شخص جو وہاں کا رہنے والا ہے وہ کے پی نہیں کہتا, وہ خیبر پختونخوا کہتا ہے. انہوں نے نام اسی لیے رکھا کہ این ڈبلو ایف پی یہ کوئی نام نہیں تھا, نارتھ ویسٹ
نہیں, وہ اس میں یہ ہوتا ہے دیکھیں ایبریویشنز جو یوز, دیز آر ایبریویشنز, میں اس کو جسٹیفائی جیسے کرتی ہوں, آئی نیور ہیڈ دس انٹینشن بٹ دس از ہاؤ آئی جسٹیفائی کہ ایبریویشنز آر آلویز دیئر. یونائیٹڈ نیشن, یو این آپ نے کہہ دیا, یونائیٹڈ ٹو بی آنےسٹ لائک وی ہیو, یو نو می ویری ویل, دیر از نو بیڈ انٹینشن یونائیٹڈ. اچھا آپ جیسے یہ کینیڈا پوسٹ ہے, کینیڈا پوسٹ کا ہے, آپ پورا کینیڈا پوسٹ لکھنے کی بجائے اس کی ایبریویشن ہے, یونین آف کینیڈا پوسٹ کی ایبریویشن ہے.
میں اس لیے نہیں کہہ رہا ہوں, دیکھیں یہ ایک جذباتی تھا, یہ جذباتی تھا, ایک
لنک ہے, آپ
لنک ہے,
آپ کا لنک
ہے. جن لوگوں نے اس کو نام رکھوایا وہ این ڈبلیو ایف پی چھوڑ دیتے,
بس میں دیکھو میں آپ کو بولتی ہوں, اس میں بعض اوقات لمبے نام, جیسے ابھی کینیڈا کی بات کر لیں, یونین پوسٹ ورکرز, ٹھیک ہے, یو پی ڈبلو کہنے کی بجائے اٹس ایبریویشن,
ہوگا ہوگا ہوگا, ٹھیک ہے,
نو بیڈ انٹینشن, نو بیڈ انٹینشن. اچھا میں جو اس وقت آپ سے جو سوال کر رہی ہوں, کیا وجہ ہے کہ مطلب ہم خام خواہ کی, جیسے اب یہ اب خام خواہ کی ایک لڑائی آرگیومنٹ,
خام خواہ نہیں,
اچھا نہیں نہیں
یہ خام خواہ نہیں تھا,
آئی فیل مگر سندھ والے گلہ کرتے ہیں کہ جی پاکستان نے سندھ کو کچھ نہیں دیا, بھائی پاکستان میں پاکستان کے
کس نے کہا, یہ کس نے کہا
سندھ سے, بیکاز آئی ہیئر دیس
نو,
بلوچستان کے ساتھ اونلی زیادتی جو میری نظر میں آتی ہے نا وہ یہ زیادتی ہے کہ ان کی ریسورسز کو پاکستان نے استعمال کیا, کاش ان ریسورسز کو وہاں اس آبادی کو بھی کیئر کیا جاتا ان ریسورسز سے, بٹ انفارچونیٹلی ان کے جو لیڈرز تھے انہوں نے کمپرومائز کیا,
ہر بلوچستان کے ریسورسز کو بھی استعمال کیا,
مگر بلوچستان کے لیڈرز نے, ٹرائبز نے کمپرومائز کیا.
نہیں نہیں وہ ٹرائبز جو ہے وہ بھتا لیتے رہے ہیں گورنمنٹ سے, گورنمنٹ سے اب بھی لے رہے ہیں.
دیکھیے پھر یہ تو پھر وڈیرے کی زیادتی ہے.
دیکھیں بلوچستان تو یہ پاکستان کا حصہ نہیں تھا.
اچھا نائنٹین سیونٹی
میں یہ باقاعدہ طور پہ خان افطلاعات اور یہ سارے جو شامل ہوئے, ٹھیک ہے, وہ شرط پہ شامل ہوئے تھے نا,
ایگزیکٹلی, لیکن وہ تو پھر بہت لمبی بات ہو جاتی ہے. الحمدللہ جو اب ہمیں پتا ہے, چلیے جی بلوچستان, آئی فیل کہ ہماری گورنمنٹس کو کیئرفل ہونا چاہیے.
سندھ کے اگر سندھ کے لوگ شکایت کرتے ہیں نا تو وہ غلط کرتے ہیں. آٹھویں ترمیم کے بعد, دیکھیں اٹھارہویں ترمیم کے بعد ہر صوبہ جو ہے وہ ان کے پاس ایک فنڈ ہے جو پنجاب کو بھی ملتا ہے, خیبر پختونخوا کو بھی ملتا ہے, سندھ کو بھی ملتا ہے, بلوچستان کو بھی ملتا ہے. اور اگر وہ کسی باہر کے ملک سے کوئی ڈیل بھی کرنا چاہتے ہیں, کوئی بزنس لانا چاہتے ہیں, وہ آزاد ہیں.
Exactly.
اس میں ان کی کوئی نہیں ہے. لیکن آپ یہ دیکھیں کینیڈا کو آپ دیکھ لیں کہ کینیڈا کی تھوڑی سی آبادی بڑی ہے, کار جیکنگ اور یہ لوٹنا اور سٹیبنگ اور یہ کتنی بڑھ چکی ہے. کراچی کی میں بات کرتا ہوں, میں آپ کراچی میں جو کرائم بڑھا ہے, اب ٹائم ختم ہو گیا آپ کا.
نہیں نہیں آپ کہہ رہی ہوں,
ہر کراچی میں ہر مہینے تقریباً 5,000 بندہ ایڈ ہوتا ہے اور وہاں پتہ ہی نہیں چلتا کون سا بندہ کہاں سے آ رہا ہے.
صحیح,
ٹھیک ہے, جاب سچویشن جو ہے آپ کو پتا ہے پاکستان میں.
صحیح,
کس قسم کی مطلب جو چیزیں ہو رہی ہیں. خیر اس سندھ میں زیادہ تر یہ جو کرائمز ہیں یہی ہیں
جی. لگ بھائی اس کا میں آپ کو جواب دیتی ہوں کہ چائنا میں آج ہی ہم کہیں بات کر رہے تھے, آپ کو پتا ہے کہ دنیا جہان میں مشین ہے, کینیڈا میں بھی مشین ہے, وہ پانی گراتی ہے سڑک صاف کرتی بھی آگے نکل جاتی ہے. آج ہی کس سے بات ہو رہی تھی, چائنا میں ان مشینوں کو نہیں استعمال کیا جاتا، دے انوالو پیپل ٹو ڈو آل دیٹ ورک. وہ کہتے ہیں کہ اگر ہم نے مشینیں لگا دیں تو لوگ روزگار سے خالی ہو جائیں گے، جب وہ روزگار سے خالی ہوں گے وہاں پہ ساری دنیا کے پیٹ میں درد ہو جاتا ہے ہیومن رائٹس کہ ان لوگوں کو تنخواہیں زیادہ نہیں ملتی. بٹ دے انوالو دیئر پیپل دیئر یوتھ ٹو ڈو سم تھنگ رادر دین سٹنگ ہوم الون اینڈ گیٹنگ انوالو ان ٹو دا کرائمس.
بالکل یہ ہونا چاہیے.
اچھا انہوں نے اگر اپنی مشینیں، پوری دنیا میں مشینیں تو لگ گئیں، مگر انہوں نے اپنی عوام کو چاہے جتنی بھی اجرت پہ ہے ان کو بہترین لباس دیا وہ جو پہن کے کام کر رہے ہوتے ہیں، مگر وہاں مین فورس، پیپل فورس ہے جو کام کر رہی ہوتی ہے. کینیڈا میں اگر کرائم بڑھا ہے تو اس لیے کینیڈا میں کرائم بڑھا ہے کہ جاب لیسنس بہت ہوگی. دس از دا فرسٹ ٹائم کہ یوتھ کے پاس نوکریاں نہیں ہیں، اور جب یوتھ کے پاس نوکریاں نہیں ہیں ان کا تو ٹیسٹوسٹیرون لیول ویسے ہی بہت زیادہ ہے.
یہی تو
ٹھیک ہے، تو پھر وہ کیا کریں گے؟ وہ چوریاں کریں گے. پھر آج کل کے دور میں پولرائزیشن اتنی زیادہ ہے کہ ہر انسان سمجھتا ہے اس بندے نے کے پاس اتنا پیسہ ہے تو میں بھی یہ کماتا ہوں، وہ شارٹ کٹس کا وے آ گیا. ٹھیک ہے، بٹ انفارچونیٹلی
میں آپ کو بتاؤں، میں پڑھتا تھا اس وقت، ایک گریجویٹ لڑکا سائیکل لے کے